الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على أشرف الأنبياء والمرسلين النبي المؤيد والرسول المصدق المحمود الأحمد المصطفى الأمجد أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد.
الصلاة والسلام على الطيبين الطاهرين المعصومين الذين أرحم الله عنهم الرجس وطهرهم تطهيرا. فقد قال الله سبحانه وتعالى بسم الله الرحمن الرحيم يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي في جنتي. عزيزان ایمان آج مختصر لفظوں میں اس حسین کا ذکر کرنا ہے جو انبیاء کا وارث قرآن کا محافظ حرمت کعبہ کا پاسبان اسلام کا ذمہ دار رسول اکرم کا لال فاطمہ کا لخت جگر دوش رسول کا سوار اوصاف انبیاء کا آئینہ دار تبلیغ اسلام کا جوہر کمالات کبریا کا مظہر جمال رسول کا جواب جلال علی کا شباب عرصہ تاریخ کا خطیب فتح مرتضیٰ کا نقیب اور جو سلسلہ امامت کا حسین ہے. کیونکہ ہم روز عاشور کی کیفیت کو پانے کی کوشش کر رہے ہیں, شام غریبہ بھی نہیں آئی, لہذا آنسوؤں کو بھی آپ بچا کے رکھیں کہ شام غریبہ آنے والی ہے, اندھیرا چھانے والا ہے. ابھی وہی کیفیت ہے جو دوپہر کی کیفیت ہے, ابھی سورج ابھی نو کے نیزہ پر ہے, ابھی دوپہر کی کیفیت ہے. ابھی ہم دن کے مصائب پڑھ رہے ہیں, یہ مصائب حسین ابن علی کے مصائب ہیں. عزیزان گرامی, فاطمہ کا لال کربلا کے میدان میں تمام صفات حسنہ کے ایسے مجموعہ بنے ہوئے تھے صفات انسانی کے کہ کربلا معراج ہے حسین ابن علی کی. امام حسین علیہ السلام کی عظمتوں کو دیکھنا ہے تو کربلا جانا ہوگا. کربلا کے میدان میں امام حسین علیہ السلام کی ذات میں جو صفات تھے وہ کھل کر سامنے آ رہے تھے. عزیزان گرامی, ایسا نہیں ہے کہ آدم علیہ السلام کے پاس صرف علم رہا ہو, ایسا نہیں ہے کہ نوح علیہ السلام کے پاس صرف علم رہا ہو, ابراہیم کے پاس صرف خلت رہی ہو, موسیٰ کے پاس صرف کلیمیت رہی ہو, ایسا نہیں ہے. جناب موسیٰ کے پاس بھی ہیبت تھی, موسیٰ علیہ السلام کے پاس بھی شجاعت تھی, موسیٰ علیہ السلام کے پاس بھی صحابت تھی, لیکن عزیزان گرامی تمام صفات ظاہر نہ ہو سکے, ظاہر نہ ہو سکے موسیٰ کلیم میں, عیسیٰ مسیح میں سارے کمالات ظاہر نہ ہو سکے, لیکن حسین ابن علی کو یہ موقع ملا کہ حسین ابن علی نے اپنی حکمت کو بھی ظاہر کیا, اپنی صحابت کو بھی ظاہر کیا, اپنی شجاعت کو بھی ظاہر کیا. امام حسین علیہ السلام کا انفاق بھی, امام حسین علیہ السلام کی صحابت بھی, امام حسین علیہ السلام کی شجاعت بھی, امام حسین علیہ السلام کا تقویٰ بھی, امام حسین علیہ السلام کی کرامت بھی, امام حسین علیہ السلام کے تمام فضائل ایک دوسرے پر کربلا میں سبقت لے جا رہے تھے. حسین معراج پر تھے کمالات کی, کہ تمام کمالات امام حسین کی ذات سے ظاہر ہو رہے تھے. حسین آفتاب تھے, سخاوت آفتاب سے نکلنے والی ضیا کا نام تھا. حسین آفتاب تھے, شرافت آفتاب سے نکلنے والی ضیا کا نام تھا. حسین آفتاب تھے, थे, इमामत आफ्ताब से निकलने वाली जिया का नाम था, हुसैन आफ्ताब थे, अमानत आफ्ताब से निकलने वाली जिया का नाम था, हुसैन आफ्ताब थे, शरीयत आफ्ताब से निकलने वाली जिया का नाम था, हुसैन आफ्ताब थे और शहादत आफ्ताब से निकलने वाली जिया का नाम था। तो इमाम हुसैन अलैहिस्सलाम कमालात की उस मंजिल पर फायज थे, कमालात की उस मेराज पर फायज थे कि जहां तमाम फजाइल इंसानी ज़ात हुसैन इब्न अली से जाहिर हो रही थी। बल्कि किसी ने यह भी कहा है कि करबला के मैदान में इमाम हुसैन के पास जो सिफात थे वो एक दूसरे पर सबकत ले जा रहे थे, जिसे हम तजल्लीय सिफात कहते हैं। एक सिफत दूसरी सिफत पर सबकत ले जा रही थी, यानी सब्र हुसैन शजाअत हुसैन पर सबकत ले जा रहे थे, शजाअत हुसैन सब्र हुसैन से आगे बढ़ रहा था, करामत हुसैन अमानत हुसैन पर, दियानत हुसैन शराफत हुसैन पर, तमाम सिफात एक दूसरे पर सबकत ले जा रहे थे। मुसाबिका हो रहा था सिफात इंसानी का कि कभी इमाम हुसैन अलैहिस्सलाम दुश्मनों को सैराब कर रहे हैं तो ये रहम हुसैन जाहिर हो रहा है, हुसैन तीन दिन की भूख और प्यास को बर्दाश्त कर रहे थे, ये इताअत हुसैन इब्न अली का जो जाहिर हो रहा था। इमाम हुसैन अलैहिस्सलाम उस करीम का नाम है कि मैदान जंग में जब किसी ने आपसे तलवार मांगी तो हुसैन ने वो तलवार के हवाले कर दी। ये बताया कि हुसैन अबुल मसाकीन है, हुसैन गरीबों का, मिस्कीनों का, मांगने वालों का, फकीरों का, गरीबों के हमदर्द है। इमाम हुसैन अलैहिस्सलाम के दिल में इंसानियत का वो दर्द था, इंसानियत के ताल्लुक से वो कर्ब था जो किसी ने भी नहीं देखा। इमाम हुसैन अलैहिस्सलाम इसी को जाहिर कर रहे थे करबला के मैदान में। जो लोग नहीं जानते हुसैन को वो जान ले कि हुसैन कौन है, हुसैन किस अजीमुल मर्तबा इंसान का नाम है। आज हमने हर शहीद की शहादत का तज़किरा किया, हमने अली अकबर पर गिरिया किया, कासिम पर गिरिया किया, आला मोहम्मद पर गिरिया किया, हमने जनाब फास की शहादत का तज़किरा किया, बस एक शहादत रह गई थी जिसका जिक्र आज हमें करना है, जिसका जिक्र आज हमें करना है, वो जिक्र है हुसैन गरीब का, वो जिक्र है हुसैन मजलूम का। इमाम हुसैन की शहादत का तज़किरा करना है, इमाम हुसैन अलैहिस्सलाम की शहादत का जिक्र आसान नहीं है। अज़ीज़ाने गिरामी, इमाम हुसैन के आपने मसाहिब सुने हैं लेकिन इमाम हुसैन की शहामत करबला के मैदान में नहीं देखी, इमाम हुसैन की शजाअत आपने करबला के मैदान में नहीं देखी। आपने ये नहीं देखा कि तीन दिन का भूखा प्यासा करबला के मैदान में दिफाए हक कैसे कर रहा था, किस तरह से खयाम हुसैनी की हिफाजत इमाम हुसैन फरमा रहे थे, ये आपने गैरत हुसैन का मुशाहिदा नहीं किया। अभी तक आपने इमाम हुसैन की मुसीबत सुनी है लेकिन ये नहीं देखा कि हुसैन इब्न अली कितने शजा थे, कितने बहादुर थे कि 71 लाशें उठाने के बाद, आप कभी कब्रिस्तान गए होंगे, किसी के लाशे पर गए होंगे तो आप किसी जवान के लाशे में भी शरीक हुए होंगे तो आपने देखा होगा कि जब जवान का बाप आता है लाशे पर तो उसकी कैफियत क्या होती है, कैसे लोग उसके बाजू थाम के उसे ले जाते हैं, यानी वो तन्हा नहीं चल सकता है जवान बेटे के लाशे पर, बाप नहीं चल सकता है। ये इंसानी कैफियत है कि इंसान एक लाशे पर इतना निढाल हो जाता है। अभी तक हमने कहानी के तौर पर करबला को सुना है लेकिन समझने की, मैंने कल इशारा किया था कि हमने समझने की ज़हमत गवारा नहीं की, क्या ये मुमकिन है कि एक शख्स एक लाशे पर पहुंचने के बाद उसमें इतनी ताकत हो कि वो दूसरे लाशे पे आ सके। आप तसव्वुर कीजिए कि जिसने अपने भतीजे का लाशा उठाया हो, अपने मरहूम भाई के बेटे का लाशा उठाया हो, उसके बाद उसे खबर मिलती है कि उसका जवान बेटा घोड़े से जमीन पर आ रहा है, यही नहीं कि जब उसे ये इत्तला मिलती है कि उसका दोस्त घोड़े से जमीन पर आ रहा है, तो इमाम हुसैन कभी हुर के लाशे पर रोए, कभी मुस्लिम ने सजा के लाशे पर रोए, कभी हदीद के लाशे पर रोए, कभी जुबैर के लाशे पर रोए। आप देखिए, आप कल रात से रो रहे हैं, लेकिन आप खुद ये बताइए कि कितना आप रो सकेंगे, इसमें इतनी हिम्मत है रोने की। कितनी देर इंसान मसाइब पढ़ेगा और कितनी देर इंसान आंसू बहा सकता है, इंसान के पास कितनी सलाहियत होती है आंसू बहाने की। अगर इंसान रात में अगर रो ले तो फिर दिन में नहीं रो सकता, दिन में रो ले तो फिर रात में नहीं रो सकता। इंसान के पास इतनी सलाहियत नहीं होती है रोने की, लेकिन इमाम हुसैन अलैहिस्सलाम ने मुस्लिम इब्ने औसजा के लाशे में भी क्रिया किया, हबीब इब्ने मजाहिर के लाशे में भी क्रिया किया, हुर के लाशे में भी रोए, यहां तक के रोते रोते हुसैन थके नहीं। ज़ियारत नाहिया में आपने पढ़ा कि हुसैन को रुला रुला के शहीद किया गया है, लाशे पे हुसैन रोते रहे, भतीजे के लाशे पे रोए, भांजे के लाशे पे रोए, अजीजों के लाशे पे रोए, रोते ही रहे मुसलसल, यहाँ तक के जनाब अब्बास के बाजू खत्म हुए। और आखिर में जब आंसू नहीं रहे तब अली असगर शहीद हुए। तो क्या इस नौनिहाल पर हुसैन ने गिरिया नहीं किया होगा? इमाम हुसैन रोए। लेकिन जो कैफियत इमाम हुसैन की हमें देखना है करबला के मैदान में, वो ये है कि हुसैन इब्ने अली रोए तो थे, लेकिन इत्मीनान हुसैन इब्ने अली के चेहरे पर था। इंसान हिम्मत हार जाता है लाशे पर, फिर उसके पास इतनी हिम्मत और हौसला नहीं होता कि वो उठ सके। ये वही उठ सकता है जिसके पास इत्मीनान हो और उसके पास इतना सब्र हो कि मैं एक लाशा अल्लाह की राह में नहीं, पर अगर अल्लाह मांगे तो मैं अपने पूरे खानदान के लाशे उठा सकता हूँ। इतना हौसला हुसैन इब्ने अली के पास। लोग एक चीज राह खुदा में देते हैं, एक मरतबा अगर अल्लाह की राह में पैसा दे देते हैं तो दोबारा देने की सलाहियत नहीं होती। पैसा होता है लेकिन देने की हिम्मत नहीं होती। ऐसा नहीं कि पैसा खत्म हो जाता है, पैसा होता है लेकिन एक मरतबा देने के बाद फिर दूसरी मरतबा देने की हिम्मत नहीं होती। एक मरतबा अगर किसी एक अजीज को अल्लाह की राह में इंसान दे दे तो फिर दूसरे अजीज को देने की इंसान के अंदर कैफियत नहीं होती। ये इंसान की फितरत है, ये इंसान की तबीयत है, ये इंसान का मिजाज है कि इंसान अगर एक चीज अल्लाह की राह में दे देता है, अगर जवान फर्जंद अल्लाह की राह में दे दे, लोग थोड़ी सी चीज देकर अल्लाह पर इतना एहसान जताते हैं, जब किसी फर्द को देते हैं तो सात खानदानों पर एहसान जताते हैं कि हमने तुम पर एहसान किया था, तुम्हारे बाप पर एहसान किया था। और जब कोई चीज किसी को देता है इंसान तो उस पर एहसान जताता है। और जो चीज यहां तक कि अगर सुबह की नमाज पढ़ ले इंसान तो अल्लाह पर एहसान जताता है। ये है इंसान की कैफियत। लेकिन इमाम हुसैन की आप कैफियत देखें करबला के मैदान में, एक एक चीज को अल्लाह की राह में पेश करते हैं। भांजे को पेश किया, फिर भतीजे को पेश किया, फिर भाई अब्बास को पेश किया, अपने कड़िया जवान को कुर्बान किया, उसके बावजूद भी कहते हैं अभी कोई है फैने में तो मैं अल्लाह की राह में उसे भी पेश करने के लिए आमादा। हुसैन कह रहे थे परवरदिगार अंतल जवादु अनल बखील, परवरदिगार तू जवादु करीम है, हुसैन बखील है कि हुसैन के दामन में कुछ नहीं है जो तेरी राह में कुर्बान कर सके। ये अकबर तेरे हवाले, ये कासिम तेरे हवाले, ये और मोहम्मद तेरे हवाले, ये अब्बास तेरे हवाले, अब कोई न रहा तो हुसैन निकाली गोदियों में बच्चे हो तो लाओ उसे भी राह खुदा में कुर्बान कर दू। किसी और के बच्चे से कैसे हुसैन इब्ने अली ने कहा रबाब अली अजहर को मेरे हवाले करो। अपने अपने लार को हुसैन ने गोदी में छुपाया नहीं, बल्कि हुसैन लेके मक्तल में आ गए, कहा परवरदिगारा ये मेरी आखिरी कुर्बानी है जो तेरी राह में पेश कर रहा हूँ, मैंने सब कुछ तेरी राह में दे दिया, अब ये अजहर भी तेरे हवाले। और उसके बाद जब शहादतों का नजराना पेश कर کر سکے تر چکے حسین تو اس کے بعد اب خود میدان میں چلے آئے. یہی وہ موقع ہے عزیزان گرامی کہ جہاں امام حسین علیہ السلام نے تمام شجاعان عالم کو پیچھے کر دیا, حسین ابن علی نے تاریخ شجاعت میں اپنا نام درج کرا لیا کہ حسین ابن علی کی شجاعت کی مثال تاریخ عالم, تاریخ بشریت, تاریخ انسانیت میں نہیں ملتی, کہ ایسا شجاع کسی نے نہیں دیکھا, ایسا دلیر انسان کسی نے نہیں دیکھا کہ ایک لاشے پر سے اٹھا, دوسرے لاشے پہ پہنچا, دوسرے لاشے سے اٹھا, تیسرے لاشے پہ پہنچا. تاریخ دے رہی ہے یہ آواز دم بدم, تشتے سواد و عزم ہے, تشتے پلاؤ غم, صبر مسیح و جرات سقراط کی قسم, اس راہ میں ہے صرف ایک انسان کا قدم, جس کی رگوں میں آتش بدرو حنین ہے, اس سور ماں کا اس میں گرامی حسین ہے, اس سور ماں کا اس میں گرامی حسین ہے. پانی سے تین روز ہوئے جس کے لب نتر, تیغ و تبر کو سونپ دیا جس نے گھر کا گھر, جو مر گیا ضمیر کی عزت کے نام پر, ذلت کے آستاں پہ جھکایا مگر نہ سر, لی جس نے سانس رشتہ شاہی کو توڑ کر, جس نے کلائی موت کی ردی مروڑ کر. حسین پیاسے بھی تھے, حسین بھوکے بھی تھے, حسین لاشے اٹھا کے تھک بھی چکے تھے, اس کے باوجود بھی حسین ہمت نہیں ہارتے ہیں, حسین حوصلہ نہیں ہارتے ہیں. دشمن للکار رہا ہے, حسین تم تھک گئے, حسین تمہاری ہمت پست ہو گئی, حسین تمہارے حوصلے پست ہو گئے, کیا تم نے اب ہم سے جنگ لڑنے کی ہمت نہیں رہی؟ کیا حسین اپنے خیام کا دفاع کرنے کے لیے آتے کیوں نہیں, یا خیموں میں آگ لگا دی جائے؟ امام حسین علیہ السلام بیویوں سے رخصت ہوئے, رخصتی کے بعد فاطمہ کا لال میدان جنگ میں حسین آئے. حسین نے تلوار کو نیام سے نکالا, یہ وہ جنگ ہے عزیزان گرامی. پہلے میں آپ سے عرض کروں کہ امام حسین رخصت ہونے کے بعد جنگ لڑتے لڑتے فرات تک پہنچ گئے. شریعہ فرات تک پہنچنے کے بعد پھر جب دشمنوں نے کہا کہ اب حسین ابن علی کو گھیر لو چاروں طرف سے اور خیام پر حملہ کر دو, تو جب یہ بات آئی کہ حسین چونکہ خیام حسینی سے بہت دور چلے گئے ہیں فرات تک, لہذا اب امام حسین کے خیموں کا کوئی نگہبان نہیں رہا ہے, لہذا خیموں پہ حملہ کیا جائے. جب یہ آواز بلند ہوئی تو امام حسین علیہ السلام فرات سے واپس آئے. دشمن یہ سمجھ رہا تھا کہ حسین پانی پینے کے لیے فرات تک پہنچے ہیں, اگر حسین پانی پی لیں اور حسین اگر سیراب ہو جائیں تو پھر اس کے بعد حسین سے مقابلہ کرنا مشکل ہو جائے گا, کیونکہ امام حسین علیہ السلام اس وقت ایک ایسے شیر بکھرے ہوئے شیر بن گئے تھے کہ امام حسین کے سینے میں علی اکبر کا داغ تھا, قاسم کا داغ تھا, اور محمد کا داغ تھا. حسین ابن علی سے جب لشکر پناہ مانگ رہا تھا تو حسین اپنے دل کی بات زبان پر لاتے ہوئے کہہ رہے تھے, تم اب پناہ مانگ رہے ہو, اس وقت تم نے حملہ کیا جب میرا کڑیل جوان اکیلا تھا, جب تم نے قاسم کو اکیلا پایا, تم نے میرے قاسم کو شہید کیا, تم نے میرے علی اکبر کو شہید کیا, تمہیں نے میرے عباس پہ حملے کیے. اب حسین ابن علی تلوار نیام سے نکالے ہوئے جنگ کرتے ہوئے فرات تک پہنچے. اس کے بعد جب یہ اطلاع ملی, دوبارہ حسین خیمے میں آئے, بیویوں کو تسلی دی, اب امام حسین نے دوبارہ رخصت لی. یہی وجہ ہے کہ تیسری مرتبہ جب امام حسین نہیں آئے, زلجنہ آیا, تب بیویوں نے سمجھا کہ امام حسین جس طرح دوسری مرتبہ آئے ہیں اس کے بعد تیسری بار بھی آئے ہوں گے, لہذا بیویاں اس وقت زلجنہ سے لپٹ کر روئیں. لیکن امام حسین دوسری مرتبہ جب آئے رخصت کے لیے, بیویوں سے رخصت ہوئے, اب رخصت ہونے کے بعد جب امام حسین میدان میں آئے ہیں تو اب شجاعت حسین کا آپ مظاہرہ دیکھیں گے کہ وہ جنگ امام حسین نے کی تھی. میں صرف اشارہ کر رہا ہوں کہ کس طرح سے حسین ابن علی نے مقابلہ کیا ہوگا. اب جو امام حسین نے مقابلہ کیا تو اکیلے حسین تھے, لیکن دشمن کو ایسے لگ رہا تھا کہ حسین ایک تنہا فرد نہیں ہے, بلکہ حسین اپنے ساتھ ایک لشکر لیے ہوئے, हुसैन तन्हा नहीं नजर आ रहे थे, दुश्मन जिधर भी देखता था हुसैन नजर आते थे। हुसैन कभी दाहिनी तरफ नजर आए, हुसैन कभी बाईं तरफ नजर आए, हुसैन कभी आगे से बढ़ते हुए हमला करते हुए दिखाई दिए, हुसैन कभी पीछे से आए हमला करते हुए। दुश्मन ये समझ नहीं पा रहा था कि हुसैन की तलवार किधर से चल रही है और मुकाबला कहां से किया जाए, क्योंकि इमाम हुसैन अलैहिस्सलाम इस तरह से जंग कर रहे थे कि तन्हा एक जगह पे खड़े होकर हमला नहीं कर रहे थे, हुसैन घूम घूम के हमला कर रहे थे, चारों तरफ से तलवारें चला रहे थे। तो अब कभी किसी के बाजू पे तलवार लगती है, किसी के जानों पे तलवार लगती है। लश्कर अब पहले ये हुआ था, जब पहले जंग शुरू हुई तो उस वक्त तन्हा तन्हा मुकाबला शुरू हुआ। इब्तिदा में जो जंग का माहौल था वो इस तरह से था कि इमाम हुसैन अलैहिस्सलाम मैदान में आए, रजस खानी की कि अब हुसैन आ गया है मैदान में, जिसे आना हो लड़ने के लिए वो आए। तो फिर एक एक आता गया और इमाम हुसैन के हाथों मरता चला गया, हलाक होता चला गया, हुसैन एक एक को हलाक करते चले गए, यहाँ तक के वक्त बहुत तेजी से गुजर रहा था। और कितने सिपाही जब हलाक हो गए तब यह आवाज आई कि तन्हा हुसैन से लड़ा नहीं जा सकता है। ये समझ रहे थे कि 3 दिन का भूखा प्यासा कब तक लड़ सकता है, और 57 बरस की उम्र में हुसैन तलवार चला रहे थे एक एक, जिस तरह से पहले मुकाबला हुआ है इसी तरह से मुकाबला होता रहा। एक एक सिपाही आता रहा, एक एक बहादुर आता रहा, एक एक शामी आता रहा, और फौज के जनरल आते रहे, बड़े बड़े सिपाही आए, इमाम हुसैन से मुकाबला किया, लेकिन उसके बाद जब शिकस्त खा गए तब ये कहा गया कि अकेले हुसैन से तन्हा तन्हा फर्द फर्द नहीं लड़ सकता है, अब हुसैन को चारों तरफ से घेर लिया जाए और सब मिलकर हमला करें। अब जो हमला शुरू हुआ तो अब हुसैन इब्ने अली ने फिर भी हिम्मत नहीं हारी। ये है शजाअत हुसैन कि करबला के मैदान में अब इमाम हुसैन ने जिस तरह से एक पूरे बड़े से लश्कर से मुकाबले के लिए, जब पूरा लश्कर इधर हो उधर भी पूरा लश्कर हो इधर भी लश्कर हो, जब दो लश्कर आपस में टकराते हैं तो किस तरह से जंग का माहौल होता है, वैसा माहौल हुसैन ने अकेले पैदा किया था। इसीलिए कहा जाता है कि हुसैन तन्हा नहीं लश्कर नजर आ रहे थे, हुसैन अपनी जात में एक फौज नजर आ रहे थे, अकेले नजर नहीं आ रहे थे। हुसैन ने ऐसे तरतीब दिया जैसे मेरे साथ लश्कर हो, जैसे मेरे पीछे लश्कर हो, मैं अकेला ना हूं। हुसैन अकेले नहीं थे, गोया हुसैन ये महसूस कर रहे थे कि मेरे साथ इब्राहिम भी है, मेरे साथ मूसा भी है, मेरे साथ ईसा भी है। सबकी दुआएं हुसैन इब्ने अली के साथ थी। हुसैन जब जंग कर रहे थे यकीनन उस वक्त मोहम्मद मुस्तफा की दुआएं हुसैन के साथ थी। फातिमा जहरा उस जंग को देख रही होगी, क्योंकि तारीख आलम और तारीख इंसानियत में अल्लाह के लिए दी जाने वाली ये सबसे बड़ी कुर्बानी थी जो अल्लाह की राह में पेश की गई। अजीजान-ए-गिरामी सब हम रोते इसीलिए हैं कि ये अल्लाह की राह में पेश की जाने वाली कुर्बानी है। ये कुर्बानी अपनी जात के लिए हुसैन ने नहीं दी थी, ये सिर्फ और सिर्फ अल्लाह के लिए कुर्बानी दी थी। इमाम हुसैन ने जो जंग की है ये जंग अपने लिए नहीं की है, ये अल्लाह की हुर्मत को बचाने के लिए की है, दिफाए इस्लाम के लिए की है, दिफाए दीन के लिए की है। तो इमाम हुसैन अलैहिस्सलाम ने इस तरह से जंग की कि गोया लश्कर तरतीब दिया, लश्कर ऐसे तरतीब दिया कि आपने शायद ये बात नहीं सुनी होगी कि इमाम हुसैन जब लड़ते लड़ते मैदान में गए हैं तो ऐसा नहीं है कि दुश्मन के कल्ब लश्कर में हुसैन जाके जंग लड़े हो, दुश्मन के कल्ब लश्कर तक नहीं गए, बल्कि गए जाके लश्कर को खींच के इधर ले गया है। इमाम हुसैन ने कल्ब लश्कर खुद अपना बनाया था, मेहमाना खुद बनाया हुसैन इब्ने अली ने। आप कहेंगे एक आदमी ने कैसे किया, तो वही मैं कर रहा हूं कि एक आदमी ने कैसे जंग की होगी, तो फर्द की जंग नहीं है ये ऐसी जंग है जो पूरा लश्कर लड़ रहा हो एक लश्कर से, ऐसी जंग हुसैन ने लड़ी है। हुसैन इब्ने अली पहले लड़ते लड़ते दुश्मन के नरगे में चले गए, उसके बाद पूरे लश्कर के हुजूम को लेके, यानी जितनी भी 1000 का लश्कर था, चाहे वो 12000 का हो या 30000 का लश्कर हो, वो पूरे लश्कर को समेटे हुए हुसैन खैमागाह के करीब आए। आपको मालूम है जो लोग इराक गए हैं उनसे पूछिए कि नहरे फरात कहाँ है, खयाम हुसैनी कहाँ है, खयाम हुसैनी कहाँ है और नहरे फरात कहाँ है। مقام علی اکبر کہاں ہے؟ آپ جا کے دیکھیے مقام علی اکبر کہاں ہے، مقام علی اصغر کہاں ہے، یہ بہت دور ہے خیمہ گاہ سے. یعنی لشکر وہاں فرات کے قریب ہوتا تھا، سپاہی وہاں تک جا کے جنگ لڑتا تھا. لیکن آپ یہ بتائیے گودار قتلگاہ کہاں؟ گودار قتلگاہ کہاں؟ امام حسین کس جگہ پہ شہید ہوئے؟ جس جگہ پر امام حسین علیہ السلام شہید ہوئے ہیں وہ خیمہ گاہ سے قریب جگہ ہے. یعنی گودار قتلگاہ گویا خیمہ گاہ سے سب سے قریب ہے. امام حسین علیہ السلام کی جائے شہادت جو ہے وہ سب سے زیادہ قریب جگہ پر ہے. اسی لیے وہ سارے لاشیں بعد میں امام حسین کے لاشوں کے قریب لائے گئے تو پھر وہاں پر جو ہے وہ گنج شہیدہ تعمیر ہوا. لیکن امام حسین تو وہیں شہید ہوئے نا جہاں پر آج امام حسین علیہ السلام کا روضہ ہے. یہاں جہاں روضہ ہے وہاں امام حسین علیہ السلام شہید ہوئے ہیں. تو گودال قتلگاہ میں شہادت ہوئی ہے. تو اب یہ بتائیے کہ گودال قتلگاہ تک لشکر کو لے کر کون آئے؟ امام حسین علیہ السلام خود لشکر کو لے کے آئے. سوال یہ ہے کہ امام نے یہاں جنگ کیوں لڑی؟ اس کی وجہ یہ تھی. اب اس کا ذکر میں شام غریبہ کے موقع پر کروں گا، لیکن ایک بات میں یہاں پہ آپ کو عرض کر دیتا ہوں کہ وجہ یہ تھی کہ امام حسین علیہ السلام نے یہ کہا تھا کہ جب تک میں زندہ ہوں بیویوں خیمے سے باہر نہ. دیکھیے انشاءاللہ ہمارے بھائی مصائب پڑیں گے اس وقت آپ گریا کریں گے، لیکن اس وقت ذرا آپ آنسوؤں کو روک کر پہلے یہ دیکھیں کہ آخر شہادت نامہ کہ شہادت کیسے واقع ہوئی، کس طرح سے امام حسین علیہ السلام نے شہادت کا نذرانہ پیش کیا ہے. تو پہلے اس جگہ کو میں بتاؤں کہ کہاں پر یہ جنگ ہوئی، کس طرح یہ جنگ ہوئی اور کیوں یہ جنگ یہاں پر ہوئی. اس کی وجہ یہ ہے کہ بیویوں سے امام حسین نے کہا تھا کہ بیویوں اکبر شہید ہو جائیں خیمے سے باہر نہ آنا، قاسم شہید ہو جائیں خیمے سے باہر نہ آنا، میں بیویوں کو میں لاشوں کو لے کر خود خیمے میں آؤں گا، جب تک میری آواز اس طرح سا بلند ہوتی رہے سمجھ جانا کہ حسین زندہ ہے، لہذا خیمے میں بیٹھے رہنا، خیمے میں رہنا باہر نہ آنا جب تک کہ میری آواز گل نہ ہو جائے، جب تک کہ میری شہادت کا یقین نہ ہو جائے، میری شہادت سے پہلے باہر نہ آنا. یہ بیویوں سے عرض کیا امام حسین اور تمام بیویوں سے رخصت ہوئے امام حسین. اس کے بعد امام حسین جب میدان میں آئے تو اب لشکر میں داخل ہوئے، نرغے آدھا میں داخل ہوئے اور سارے لشکر کو جو فرات کے کنارے ٹھہرا ہوا تھا اور جو لشکر میمنہ میں تھا، جو لشکر میسرہ میں تھا، جو لشکر قلب لشکر میں تھا، یہ قلب لشکر والوں کو، میمنہ والوں کو، میسرہ والوں کو، فرات قابضین جو تھے وہ سارے کے سارے سپاہیوں کو حسین دوڑاتے ہوئے خیمہ گاہ سے قریب لے کے آئے، گودال قتلگاہ تک لے کے آئے لشکر کو. اس کے بعد اب مارے گئے، جنگ شروع ہوا حسین کا. اب حسین ابن علی نے تلوار کو نیام سے نکالا اور حسین ابن علی گھوڑے پہ سوار تھے، ظہر کا وقت گزر چکا تھا اور عصر کے اختتامی مرحلے قریب آ گئے تھے. عصر کا موقع یہی وہ موقع ہے، یعنی عصر کے قریب کا وقت اب قریب آ چکا تھا اور سب شہادتوں کا نذرانہ حسین ابن علی پیش کر چکے تھے. تو عصر کی نماز حسین نے کیسے پڑھی ہوگی؟ میں نے کل آپ کے سامنے عرض کیا کہ کربلا اذان علی اکبر اور علی ابن حسین کے سلام کے درمیان میں ہے، اور پھر میں نے ایک بات آپ کو عرض کی کہ دو تیروں کے درمیان میں کربلا ہے. ایک تیر جو صبح میں ہمارے ساتھ نے چلایا تھا وہ تیر کا ذکر آپ نے سن لیا. اب وہ جو آخری تیر لگایا گیا ہے وہ وقت آنے والا ہے، اب وہ وقت آنے والا ہے. بس میں امام حسین کی جنگ کا ایک منظر آپ کے سامنے پیش کر کے زحمت کو تمام کروں کہ امام حسین علیہ السلام اب جو لشکر کو لے کے آئے تو میمنہ خود حسین نے بنایا، میسرا خود حسین نے بنایا، اکیلے حسین لشکر میں میمنہ بھی بنا رہے ہیں، میسرا بھی بنا رہے ہیں، کیونکہ امام حسین پر چاروں طرف سے حملے ہو رہے تھے. لہذا امام حسین نے لشکر کو پوری طرح سے اپنے قابو میں رکھا اور سب سے جنگ لڑنے کے لیے امام حسین نے اکیلے سارے لشکر کو دعوت دی کہ تم سب مل کر مجھ ایک سے مقابلہ کرنا چاہتے ہو تو میں اکیلا پورے لشکر سے لڑنے کے لیے تیار ہوں، میں اکیلا میمنہ پہ حملہ کروں گا، मैं अकेला मैं सरा पे हमला करूंगा। अब हुसैन ने पूरी टुकड़ियों को जब करीब बुला लिया तो एक तरफ हमला करते हुए सीधे हाथ की तरफ बढ़ते थे हुसैन, पूरे लश्कर को ठकेलते हुए मैमना की तरफ ले जाते थे। ये कैसे बनाया आपने इमाम हुसैन ने, जंग कैसे की है, उस जंग का मंजर देखिए कि इमाम हुसैन अलैहिस्सलाम जंग लड़ते लड़ते बाएं हाथ की तरफ लश्कर को पीछे ढकेलते ढकेलते इतने दूर लेके चले गए कि मैसरा बन गया। बाएं हाथ की टुकड़ियों को मैसरा कहा जाता है, सीधे हाथ की टुकड़ियों को मैमना कहा जाता है, और सामने जो लश्कर हो उसे कल्ब लश्कर कहा जाता है। तो मैमना भी बनाया, मैसरा भी बनाया, हुसैन खुद दरमियान में ठहर गए और लश्कर से लड़ते लड़ते लश्कर को फरात की तरफ भगाते रहे, यहां तक कि मैमना पे जाके लश्कर टिका। फिर इधर की तरफ हमला किया हुसैन ने, बाएं हाथ की तरफ जंग लड़ते लड़ते लश्कर को इतनी दूर लेके चले गए कि वो मैसरा बन गया, और सामने जो लश्कर था उसको पीछे ढकेलना शुरू किया, और सामने का लश्कर पीछे हटा तो हुसैन इस सामने वाले लश्कर के अंदर जब दाखिल हुए तो उसे कल्ब लश्कर कहा गया, उसे कल्ब लश्कर कहा गया। जब ये कल्ब लश्कर की कैफियत हुई तो अब दूर वाले जो दूर हो गए थे वो तीर चलाने लगे, तो तीर कमान वाले सामने आ गए, और फिर जो कल्ब लश्कर पे थे वो लोग तलवारें लिए हुए तलवारें तान के खड़े हो गए। तो एक तरफ तीर वाले थे, एक तरफ तलवार वाले थे, एक तरफ नैजे वाले थे, बीच में हुसैन थे। अकेले हुसैन तीरों से भी मुकाबला कर रहे थे, तलवारों का मुकाबला भी कर रहे थे, हुसैन नैजों को भी रोक रहे थे। हुसैन इब्ने अली ने तन्हा, तारीख आलम गवाह है कि ऐसी जंग किसी ने भी अभी तक नहीं देखी कि इस बहादुर ने किस तरह से जंग लड़ी, और दुश्मन को ये यकीन नहीं था कि ये वही हुसैन जंग कर रहा है जो अभी अली अकबर के लाशे पे नजर आया। ये वही हुसैन है कि जिसने अली अकबर का लाशा उठाया तो कहा, ऐ जवाना ने बनी हाशम आओ, ज़हीफ बाप से जवान का लाशा नहीं उठता। तो अली अकबर का लाशा उठाने वाला हुसैन, कासिम का लाशा लाने वाला हुसैन, अब्बास के बाजुओं को उठाने वाला हुसैन, हुसैन इब्ने अली ने अब्बास का सर जानों पे रखा, हुसैन ने अली अकबर के कलेजे से बच्ची निकाली, और यही हुसैन अली असगर का लाशा उठा चुके। अब उसके बाद जब जंग लड़ी तो अब दुश्मन को यकीन न था कि ये वही हुसैन जंग लड़ रहा है जिसे अभी हमने रोता हुआ देखा था लाशे पर, ये वही हुसैन है। अब जो लश्कर हुसैन ने जंग की है तो अजीजान ग्रामी, तीरों वालों ने तीर बरसाना शुरू किया, नैजे वालों ने नैजे बरसाना शुरू किए, तीर आते रहे, तलवारें आती रही, और हुसैन इन सब का मुकाबला करते रहे। मैमना पे हमला करके जाते, लश्कर दौड़ता हुआ पीछे हटता तो फिर मैसरा वाले करीब आ जाते, फिर मैसरा से जंग लड़ते हुए उन्हें पीछे ढकेलते तो कल्ब लश्कर वाले आके घेर लेते थे। एक हुसैन कभी कल्ब लश्कर नजर आए, कभी मैमना की तरफ बढ़ते गए, कभी मैसरा की तरफ बढ़ते गए, और आखिर में ये हुआ कि जब इस तरह से जंग हुसैन से न लड़ सके तो सब ने इमाम हुसैन को घेरे में ले लिया। भागी हुई फौजें वापस आई और सब ने मिलकर करीब से अब जंग लड़ना शुरू की। तो ये वो कैफियत थी कि हुसैन बीच में ऐसे घोड़ा दौड़ा रहे थे कि चारों तरफ हुसैन ने तलवारें चलाई हैं और चारों तरफ से मुकाबला करते रहे, यहां तक कि असर आशूर का वक्त करीब आया। यही वो मौके है कि जिस वक्त हुसैन इब्ने अली ने असर आशूर की नमाज ऐसी कैफियत में पढ़ी कि हुसैन जब घोड़े पे सवार थे तो ये हुसैन का पयाम था, और जब हुसैन जख्मों से चूर होके घोड़े से जब झुकते थे जमीन के तरफ ये हुसैन का रुकू था। हुसैन जख्मों से चूर होके कभी पुश्ते फरत पे मराने लगे, हुसैन घोड़े से जमीन की तरफ झुके, फिर उठे उठे हुसैन, फिर झुके हुसैन। ये कैफियत बार बार देखी गई कि फरजंद फातिमा तुमने मेरे अकबर لشکر میں جنگ ہوتی رہی یہاں تک کہ سنان آگے بڑھا, قریش آگے بڑھا, حسین پر حملے ہوتے رہے. بس میں اس آخری تیر کا ذکر کر رہا ہوں. ایک مرتبہ ایک زہر آلود تیر, سنسناتا ہوا تیر حسین ابن علی کے قلب پر لگایا گیا. یہ آخری تیر تھا جو قلب حسین میں دار آیا. جب یہ تیر داخل ہوا تو حسین نے کوشش کی کہ اس تیر کو سینے سے نکالے, لیکن یہ تیر سینے سے نکل نہیں پایا. ایک مرتبہ پیچھے سے حسین نے اس تیر کو کھینچ لیا. یہی وہ کیفیت تھی کہ دشمن دنگ رہ گیا کہ یہ بات ہے خیبر کا بیٹا ہے, یہ بات ہے صفین کا بیٹا ہے. اب اس حسین سے جنگ نہیں لڑی جا سکتی ہے. حسین کتنے مرتبہ جھکے, کتنے مرتبہ اٹھے. اب اس کے بعد فرزند فاطمہ اس تیر کے لگنے کے بعد گھوڑے سے زمین پر حسین ایسے آئے کہ تیروں نے بڑھ کے حسین کا استقبال کیا. اب کہتے ہیں کہ حسین اس کیفیت میں آئے کہ کچھ لمحوں تک ایسے ہوا کہ حسین کا جسم نہ زمین پر تھا, نہ زمین پر تھا حسین, نہ زمین پہ دکھائی دیے, نہ حسین زمین پہ دکھائی دیے. تیروں پہ لاشا معلق تھا. اب وہ کیفیت تھی کہ حسین ابن علی نے خاک کربلا کو سمیٹا, پیشانی کو سجدہ معبود میں رکھا, سبحان ربی العالی و بحمدہ کی آواز بلند ہوئی, یا غیاث المستغیثین کی آواز بلند ہوئی. یہی وہ مرحلہ تھا کہ اب دشمن چاہتا تھا کہ یہ دیکھے کہ حسین زندہ بھی ہے یا نہیں, اب حسین اڑ بھی سکتے ہیں یا نہیں. تو ایک نے کہا کہ بڑھو خیموں کی طرف, حسین شہید ہو چکے ہیں. بس یہ سنتا تھا کہ فاطمہ کے لال نے پھر زمین پہ ہاتھ کو مارا اور تلوار کو اٹھا کے کہا کہ ابھی حسین زندہ ہے, خیموں کی طرف دشمنوں آگے نہیں بڑھ سکتے. بس یہی موقع تھا کہ شمر آگے بڑھا اور حسین ابن علی کے گلے پہ خنجر جلنے لگا, زمین لرزنے لگی, چیادی لرزنے لگی, فرات کا پانی نیزہ اچھلنے لگا. زینب قلعہ زینبیہ پہ پہنچی اور دیکھا حسین کا اودال قتل گاہ میں حسین زمین پر ہے, شیر کا خنجر لہرا رہا ہے. ایک مرتبہ ہمارے ساتھ کی طرف دیکھا, ابن صاحب میرا مال آیا حسین اور تو کھڑا دیکھ رہا ہے. ارے یہ فاطمہ زہرا کا بیٹا ہے. ارے رسول اللہ
الہی و سیدنا محمد